विजय खबर का साथ में पारिवारिक वातावरण का साथ मनोरंजन का लागे गैंडाकोट फोन पार्क गैंडाकोट 5 नवलपुर
फोन 0785015004 र 9862124337
सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.4 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत संसारभरेकै साथ प्रसारण भइराखेको बिहान 36 बजेको विजय खबरमा हिमा अर्यालको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। चितवनमा घुडिरहेको बसमा आफै आग लागि, अतिक्रमण जग्गा जोगाउन गैंडाकोटमा प्रदर्शन, नगर प्रमुख पौडेललाई ज्ञापन पत्र बुझाइयो, करको दायरा बढाउन अर्थमन्त्रीको निर्देशन। गैंडाकोटको सबै विद्यालयमा एउटै डिजाइनको ड्रेस बनाउन मेयर पौडेलको आग्रह, समयमै विद्यालयले पुस्तक नदिए उजुरी गर्न शिक्षा मन्त्री शर्माको निर्देशन। निजी विद्यालयको शुल्क यथावत रहने, चरको शुल्क लिँदै भरतपुर महानगरका विद्यालय। गैंडाकोट चारलाई पुनः सरसफाई बनाउन अभियान सञ्चालन, घर घरको सरसफाई निरीक्षण जारी। कालिका मन्दिर कालिका आश्रमको नवौं सत्सङ्ग वार्षिक उत्सव सम्पन्न, खैरेनीमा अपाङ्ग परिचय पत्र वितरण शुरू। र अखिल राप्ती नगर कमिटीद्वारा निजी विद्यालयमा शुल्क वृद्धिको विरोध, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा परासी कारागार व्यवस्थापनमा चुनौती, 2075 सालमा चितवनमा भएको दुर्घटनामा 155 जनाको मृत्यु।
भर्ना खुल्यो। स्थापना कालदेखि नै उत्कृष्ट नतिजाको साथमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विजय सामुदायिक शिक्षा सदनमा थप व्यवस्थापकीय परिवर्तनका साथ शैक्षिक सत्र 2076 लागि नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
हाम्रा विशेषताहरू अन्तर्राष्ट्रिय स्कुल अवार्ड आईएसएमा सहभागी विद्यालय,
सहकारी अवधारणाबाट सञ्चालित विद्यालय,
सुरक्षित पिउने पानी, सफा सुन्दर र शान्त वातावरण,
व्यवस्थित कक्षा कोठा, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला,
पठन पाठनमा श्रव्य दृश्य पद्धति, व्यवहारिक तथा नैतिक शिक्षा सहित विभिन्न आधुनिक उपकरण र सामग्रीको प्रयोग,
पर्याप्त बाह्य तथा भित्री खेल सामग्री सहितको खेल मैदान, स्वास्थ्य उपचारका लागि स्टाफ नर्सको व्यवस्था, बाल मैत्री र वातावरण मैत्री अवधारणाको अवलम्बन
र विद्यार्थीको रुचि अनुसार नृत्य संगीत लगायत विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन,
नयाँ भर्नाका लागि भर्ना फर्म वितरण भइरहेको जानकारी गराउँदछौ। प्रवेश परीक्षा यही वैशाख 4, 5, र 6 गते।
सम्पर्क विजय सामुदायिक शिक्षा सदन गैंडाकोट 5 नवलपुर, फोन 0785029040 र 5011114।
विजय सामुदायिक शिक्षा सदन।
आज मिति विक्रम सम्वत 2076 साल वैशाख 3 गते मंगलबार, चैत्र शुक्ल पक्षीको द्वादशी तिथि, सन 2019 अप्रिल 16 तारिख। अब खबर विस्तारमा। पूर्वी चितवनमा घुडिरहेको गाडीमा आफै आग लागि भएको छ। सोमबार साँझ 8:30 बजे पूर्व पश्चिम राजमार्गको रत्नगर नगरपालिका 10 सिंचाई गेट नजिकै भरतपुरबाट मर्मत गरी गाडी टाढीतर्फ जाँदै गरेको ना 5 ख 38 नम्बरको बस गुडिरहेकै अवस्थामा आफै आग लागि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। बसका चालक र सहचालक मात्रै भएकाले मानवीय क्षति भने नभएको, तर बस भने पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ। गैंडाकोट नगरपालिका वडा नम्बर 2 नारायणी नदी किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमणमा परेको जग्गा जोगाउन माग गर्दै हिजो गैंडाकोटमा प्रदर्शन समेत भयो। साथै नगर प्रमुख छत्रराज पौडेललाई ज्ञापन पत्र पनि बुझाइएको छ। थप खबर सहकर्मी प्रेम छेत्रीबाट।
विजय विकास स्रोत केन्द्रले 2046 सालदेखि वृक्षारोपण गरी नारायणीको कटान रोक्नका लागि संरक्षण गर्दै आएको जग्गा अतिक्रमणमा परेको हो। संरक्षित जग्गा कुनै व्यक्तिका नाउँमा दर्ता रहेको पाइएपछि स्थानीयले चरको विरोध गरेका छन्। उनीहरूले संघर्ष समिति नै गठन गरी गैंडाकोट नगरपालिकामा ज्ञापन पत्र पेश गरेका हुन्। सार्वजनिक जग्गा अतिक्रमण बचाउ संघर्ष समितिले सोमबार गैंडाकोट दुई बोटेटोलबाट शुरू गरेको र्याली नगरपालिकामा पुगे कोर्ट सभामा परिणत भएको थियो। कोर्ट सभामा संघर्ष समितिका एक सदस्य एवं स्थानीयवासी लोकबहादुर आलेले संरक्षित जग्गा अहिले व्यक्तिको नाममा सुन्दा अचम्मित भएको बताउनुभयो।
हाम्रो टोलवासीले हुर्क्यायो, टोलवासीले फाल्या बाद त्यहाँ केही नरहने थियो कि हेर्नुहोस्। त्यसै गरी हुर्क्याएपछि बिचमा हेर्नुहोस् यत्रो साल भयो 30-35 सालमा चाहिँ नि अहिले नम्बरी आयो भने बिचमा चार लाग्छ त हिमा खाएर हेर्नुहोस् के गर्ने जसलाई एउटा व्यवस्था त गर्नु पऱ्यो नि। सर्वप्रधानी जग्गा 20 रुपियाँ नि दिएको जग्गाहरू यसले चाहिँ नि ल अहिले चाहिँ नम्बरी भनेर भन्छ अनि मान्छेको त दिमाग त काम त गरेन नि यहाँ त गयो चाहिँ पुरै चाहिँ ती भइन्छ हेर्नुहोस् तारको फलहरू
हाल वृक्षारोपण भएको लगभग 31-32 वर्षपछि उल्लेखित सार्वजनिक जग्गा मध्येको ठूलो हिस्सा भरतपुर महानगरपालिका बस्ने केशव सापकोटा लगायतका व्यक्तिहरूले आफ्नो नाउँमा दर्ता भएको जग्गा हो भने केही दिन पहिले तारबार गरेको देखिएकाले स्थानीय आकर्षित बनेका हुन्। सार्वजनिक जग्गा अतिक्रमण बचाउ संघर्ष समितिका संयोजक पूर्णनारायण प्रधानले सार्वजनिक जग्गा गौचरण डुङ्गा घाट तथा खेलकुद मैदान कसरी कुनै व्यक्तिका नाउँमा दर्ता हुन पुग्यो भन्ने प्रश्न गर्नुभयो। स्थानीयवासीका नाताले रुख काट्न पनि नदिने र तारबार गर्न पनि नदिने उहाँले बताउनुभयो।
त्यहाँ जो आउँछ त्यसलाई हामी पहिला समात्छौँ, त्यहाँ कोही अब बार्न आयो भने पहिला त्यसलाई समातेर बाँध्छौँ, त्यसपछि नगरपालिकाले खबर गर्छौँ। खोज्ने त्यो अब काम स्थानीय सरकारको काम, स्थानीय सरकारको काम, हामी स्थानीयवासी भएको नाताले त्यहाँ हामी रुख पनि काट्न दिनौँ, तारबार पनि गर्न दिनौँ। हामी रोक्ने काम हाम्रो कानुनी रूपमा जाने काम स्थानीय सरकारको, त्यो सम्पत्ति भनेको स्थानीय जनताको सबैजनाको, हाम्रो मात्र होइन। हामी ड्युटी गर्छौँ, लड्ने काम, खोज्ने काम, कसले गर्यो के गर्यो बदर गर्ने काम, कानुनी हिसाबमा जाने यताको काम, छेक्ने काम हाम्रो काम।
विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशव प्रसाद सापकोटाले गैंडाकोटको एकदमै उपयुक्त स्थानमा रहेको जग्गा भूमाफियाले खान थाले भनेपछि हाम्रो समाज कतातिर जाँदैछ भन्ने प्रश्न उब्जिएको बताउनुभयो। विजय विकास स्रोत केन्द्रले सो स्थानको संरक्षणका लागि 1 करोड रुपियाँ भन्दा बढी लगानी गरिसकेको उहाँको भनाइ थियो।
विजय विकास स्रोत केन्द्रले 2046 सालदेखि त्यहाँ वृक्षारोपण गरेको समुदायलाई नै हामीले भनेका छौँ। त्यो विजय विकास स्रोत केन्द्रको जग्गा होइन, त्यो समुदायकै जग्गा हो, त्यसलाई बचाइराख्नुपर्छ भनेर
सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रेमबहादुर गुरुङले यसका लागि ठुलै चलखेल गरेको देखिएको बताउनुभयो।
जो यो सार्वजनिक जग्गा यसरी सबै भूमाफियाका बाटोले भित्रभित्र मिलाएर चाहिँ यसरी खानुपिउनु राख्यो भने चाहिँ गैंडाकोटको भोलि सार्वजनिक जग्गाको न्यून होला भन्ने हिसाबले हामी संस्थाको हिसाबले पनि हामी लगाइरहेको।
कोर्ट सभालाई सम्बोधन गर्दै गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलले सार्वजनिक जग्गा अतिक्रमण भएको भन्ने सुन्ने बित्तिकै खोजी नीति गरेको बताउनुभयो। 150 नम्बर किताबाट 6 किता काट भएको र 2055 साल असार 3 गते व्यक्तिका नाममा गएको देखिएको उहाँले जानकारी दिनुभयो। सो जग्गालाई प्रदेश तहको मन्त्री परिषद बैठकबाट बदर गराउन माग गर्दै सो विषयमा जानकारी गराउन मङ्गलबार नै प्रस्थान गर्ने उहाँले बताउनुभयो। यस्ता सार्वजनिक जग्गा संरक्षणमा नगरका सबै व्यक्ति तथा सङ्घ संस्थाले साथ दिनुपर्ने बताउँदै नगरका सबै सार्वजनिक जग्गा संरक्षणमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
यता जग्गा धनी नारायण सापकोटाले भने उक्त जग्गा आफूहरूको भएको बताउनुभयो। विजया फिल्मसँग कुराकानी गर्दै सापकोटाले विक्रम सम्म 2022 सालमा सर्वजित शाह भन्नेसँग जग्गा लिए, द्रोण भक्त अधिकारीले तिरो तिरेको प्रमाण भएकाले आफूले सो जग्गा लिएको र मदन भक्त अधिकारी प्रधान पञ्च हुँदा 2029 सालमा नापीबाट 4 किल्ला प्रमाणित भएको जग्गा आफूले लिएको दावी उहाँको छ। अदालतदेखि अख्तियारसम्मका मुद्दा परे पनि सो जग्गा को लागि यथेष्ट प्रमाण आफूसँग भएको हुँदा जग्गा आफूहरूको पक्षमा फैसला भएको उहाँले बताउनुभयो। जग्गा किनेको किता नम्बर 150 भएको र जग्गा किनेको पहिले भए पनि कार्य व्यस्तताले यसलाई उपभोग गर्न नसकेको र पछि 2054 सालमा छुट जग्गा दर्ता समिति आएपछि सबै प्रक्रिया पुराएर फेरि यो जग्गा दर्ता गराएको सापकोटाले बताउनु भएको छ। ओम प्रसाद सापकोटा गैंडाकोटको गाविस अध्यक्ष हुँदा पनि कुरा भएको र त्यति बेला केही विवाद पनि भएको उहाँले बताउनुभयो। पछि आफूहरूले विजय युवा क्लबका हरिलाल सापकोटासँग पनि छलफल गर्दा उहाँहरूले किता नम्बर 151 वृक्षारोपण गर्छौ भन्नुभएको हो, तर किता नम्बर 150 होइन, किता नम्बर 150 हाम्रै जग्गा हो, जग्गा धनी सापकोटाले बताउनु भएको छ। गैंडाकोटमा रहेका निजी तथा सामुदायिक विद्यालयमा सबै विद्यार्थीहरूको एउटै ड्रेस बढाउन छलफल चलेको छ। निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको एउटै डिजाइनको ड्रेस बनाउने कुरामा छलफल गरेर सुझाव दिन गैंडाकोटका मेयर छत्रराज पौडेलले नगरमा रहेका विद्यालयका प्रधानाध्यापकहरूलाई आग्रह गर्नुभएको छ। ड्रेस देख्न साथ गैंडाकोटका विद्यार्थी हुन् भन्ने थाहा हुने र ड्रेसमा गैंडाकोट पेडाकोट को झल्क नै केही चिन्हहरू पनि राख्ने गरी छलफल गर्न समेत आग्रह गर्नुभएको छ। गैंडाकोट नगरपालिका शिक्षा शाखाको आयोजनामा हिजो प्रधानाध्यापकहरूको बैठकमा मेयर पौडेलले भर्ना अभियानलाई प्रभावकारी बनाई समयमै पाठ्य पुस्तक विद्यार्थीहरूको हात हातमा उपलब्ध गराउन पनि निर्देशन दिनुभएको छ। नगर शिक्षा अधिकृत ऋषिराम शर्माका अनुसार सबै सामुदायिक विद्यालयहरूको खातामा नियमानुसारको 75% बजेट गइसकेको र कुनै विद्यालयले पाठ्य पुस्तक उपलब्धमा ढिलाइ गरे उजुरी गर्न समेत विद्यार्थी अभिभावकहरूलाई आग्रह गर्नुभएको छ। बैठकको विषयमा विजय एफएमसँग कुराकानी गर्दै शर्माले निजी विद्यालयको शुल्क पनि यस वर्ष यथावत राख्न मेयर पौडेलले निर्देशन दिनुभएको छ भने संघीय र प्रदेश ऐन आएपछि मात्रै नियमानुसार शुल्क बढ्ने बताउनु भएको छ। निजी विद्यालयहरूले सिन्डिकेट अनुसार एउटै पसलबाट पुस्तक किन्न भनेर आफू ठगिए जस्तो लागेमा पनि अभिभावक तथा विद्यार्थीले नगरको शिक्षा शाखामा उजुरी दिन सक्ने शर्माले जानकारी दिनुभएको छ। हरेक महिनाको 8 गते हुने बैठक भर्ना अभियान 2076 को कारणले बैठक हिजो राखिएको हो। भरतपुर महानगरपालिकाभित्रका निजी विद्यालयले शुल्क वृद्धि गर्न माग गरेका छन्। उनीहरूले भरतपुर महानगरपालिकामा 120% शुल्क वृद्धि गर्न माग राख्दै निवेदन पेश गरेका हुन्। 3 वर्षको अवधिमा उपभोग्य सामानको मूल्य वृद्धि भएको कारण देखाउँदै भरतपुरका निजी विद्यालयले 10-120% शुल्क वृद्धि गर्न माग गरेको भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार कल्याणपुरको स्मल हेभेन स्कुलले नर्सरीको मासिक शुल्क 4,140 रुपियाँ हुनुपर्ने माग गरिराखेको छ। यसअघि जिल्लाको शुल्क निर्धारण समितिले तोकेको शुल्क भन्दा 120% बढी हो। त्यतिखेर नर्सरीमा 1,150 रुपियाँसम्म लिन पाउने व्यवस्था गरिएको थियो। उसले कक्षा 10 का लागि मासिक शुल्क 5,940 हुनुपर्ने माग गरेको छ। यस्तै निवेदन पेश गरेका मध्ये अधिकांशले 40% शुल्क वृद्धि गर्नुपर्ने माग गरेको महाशाखाका अधिकृत बाबुराम दवाडीले जानकारी दिनुभएको छ। सबैभन्दा कम एसओएसले 10% शुल्क वृद्धि गर्न माग गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करको दायरा बढाएर राजस्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको छ। आन्तरिक राजस्व कार्यालय भरतपुरका कर्मचारीलाई हिजो निर्देशन दिँदै मन्त्री खतिवडाले राजस्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको हो। करमा दर्ता मात्रै हुने तर राजस्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उहाँले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिनुभएको छ। आर्थिक ऐन 2075 गरेका व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न पनि उहाँले निर्देशन दिनुभयो। गैंडाकोट 4 ले ओडालाई पूर्ण सरसफाई उन्मुख ओडा बनाउनका लागि अभियान सञ्चालन गरेको छ। पूर्ण सरसफाईयुक्त ओडा बनाउनका लागि गैंडाकोट 4 मा विभिन्न कार्यक्रम सञ्चालन भइराखेको छ। अभियान अन्तर्गत पछिल्ला दिनमा घर दैलो अभियानलाई निरन्तरता दिइएको छ। ओडामा रहेका घरहरूको अनुगमन गर्दै हरियो स्टिकर टाँच्ने कार्य अघि बढेको ओडा सदस्य तेज प्रसाद घिमिरेले जानकारी दिनुभयो। ओडामा रहेका 7 वटा टोल विकास संस्थाका पदाधिकारीसँगै टोलवासीको सक्रियतामा घर दैलो गरिएको नवराज तिवारीले जानकारी ओडालाई पूर्ण सरसफाई बनाउन ओडा कार्यालय प्रतिबद्ध रहेको ओडा अध्यक्ष कृष्ण प्रसाद नेपालले जानकारी दिनुभएको छ। साथै उहाँले ओडावासीको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो। कालिका मन्दिर कालिका आश्रमको गैडाकोट आठको नवौं सत्सङ्ग वार्षिक उत्सव कार्यक्रम हिजो सम्पन्न भएको छ। वार्षिक उत्सवको अवसरमा मन्दिरको विभिन्न समिति तथा उपसमिति सदस्यहरूलाई दोसर लाउडाई सम्मान समेत गरिएको थियो। मन्दिरकै सभाहालमा भएको कार्यक्रममा जनप्रतिनिधि तथा लेखा समिति संयोजक बाल प्रकाश अधिकारी, मन्दिरका आजीवन सदस्य लोकनाथ सापकोटा, सल्लाहकार वेदी प्रसाद सापकोटा, हिमलाल सापकोटा, प्रमुख वाचक चतुर्भुज पौडेल, मन्दिरका अध्यक्ष धन प्रसाद सापकोटा, श्री जय महादेव, महिला समूहकी अध्यक्ष फुलुमाया पराजुली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सत्सङ्ग उपसमिति संयोजक इन्द्रमणि पौडेलले राख्नुभयो। प्रमुख अतिथि डाक्टर नारायण गौतम रहनु भएको कार्यक्रम गुरु तुलसी प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण कालिका मन्दिर कालिका आश्रम व्यवस्थापन समितिका सचिव खुमनाथ पौडेल र सत्सङ्ग समिति सचिव ज्ञानु कुमारी घिमिरेले गर्नु भएको थियो। जिल्लाका विभिन्न स्थानमा विक्रम सम्वत 2075 सालमा भएका सवारी दुर्घटनाका कारण 155 चितवनमा ज्यान गुमाएका छन्। दुर्घटनामा परि 235 गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत वर्ष 306 दुर्घटना भएका थिए। अघिल्लो वर्ष 2074 तुलनामा दुर्घटनाको संख्या मृतक र घाइते बढेको छ। कार्यालयका अनुसार अघिल्लो वर्ष 289 दुर्घटनामा 130 मृत्यु भएको थियो। पोखरीमा डुबेर हिजो एक किशोरको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 6 ओह्रालो घोल स्थित पोखरीमा डुबेर सोही स्थान बस्ने राजेश नेउपानेका 13 छोरा सरोज नेउपानेको मृत्यु भएको प्रहरीले जनाएको छ। गर्मीको समयमा पौडी खेल्न गएका उनी दिउँसो 12 पोखरीमा डुबेका थिए। उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। नवलपुरको काउसुती नगरपालिका एक हात्तीखोरमा रहेको नवविहानी युवा क्लबको आयोजनामा जारी भलिबल प्रतियोगितामा हिजो 4 खेल सम्पन्न भएका छन्। चैते दशैं तथा रामनवमीको अवसरमा आइतबारबाट शुरू भएको खुल्ला भलिबल प्रतियोगिताको हिजो पहिलो खेलमा नवलपुर एम्बुलेन्स चालक संघ विजयी भएको छ। केरुङ युथ क्लब 28 विघालाई नवलपुर एम्बुलेन्स चालकले 26-24 र 26-18 सेटमा पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा आयोजक नवविहानी युवा क्लबको समूह डी विजयी भएको छ। त्यस्तै तेस्रो खेलमा मिड पोइन्ट भलिबल ट्रेनिङ सेन्टर मध्यबिन्दु आयोजक समूह सीलाई 25-13 र 25-14 सेटमा पराजित गरेको थियो। हिजोको अन्तिम खेलमा ध्रुवतारा युवा क्लब कोइलापारीलाई सेङ्जा जिल्ला भलिबल ग्रुपले सोझो सेटमा पराजित गरेको थियो। विजयको खबरमा अब पालो भएको छ आजको सरकारको। प्राकृतिक विपद भूकम्प बाढी पहिरो हावाहुरी जुनसुकै समयमा पनि आउन सक्छ। यो सँगै अन्य विपद र जोखिमबाट बस्नका लागि पहिले नै हामी सचेत बन्न जरुरी छ। भरतपुर महानगरपालिकाले विपद व्यवस्थापनका लागि के पूर्व तयारी गर्दैछ त? एक रिपोर्ट सहकर्मी माया कर्णेलबाट।
विपद जुनसुकै समयमा पनि आउन सक्छ। भूकम्प, बाढी, पहिरो, हावाहुरी जस्ता विपद र यसबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी अति आवश्यक कुरा हुन्। यसका लागि हामीले बनाएका र बनाइने संरचना सुरक्षित बनाउन जरुरी छ। यसबारे भरतपुर महानगरपालिका भने सचेत रहेको। भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीको दावी छ। सुवेदी भन्नुहुन्छ,
र हामी रेस्पोन्स गर्न कतिको सक्छौँ, त्यहाँको संरचना, बाटो, पूर्वाधार कस्तो छ भन्ने नै हो। तर हामी चाहिँ फिल्डमै गएर, एक्सपर्ट नै लगेर वार्ड लेभलमा अथवा त्यो फिल्ड लेभलमा गएर अध्ययन अब गर्दैछौँ। वी हेभ टु अपडेट द्याट डाटा एन्ड द्याट प्लान।
भरतपुर महानगरपालिकाले विपद जोखिम न्यूनीकरण ऐन बनाइसके पनि कार्यान्वयनमा भने गइसकेको छैन। भरतपुर महानगरपालिकाले सचेतना र अभिमुखीकरणलाई जारी राख्दै यसबारे सचेतना अभिवृद्धि गरिरहेको छ। विपद पूर्व तयारी बारे पुनः सुवेदी भन्नुहुन्छ,
हामीसँग भएको तयारी के हो भने समितिहरू सक्रिय छन्। हामीले सुरक्षा निकायहरूसँग लिनुपर्ने सपोर्टको लागि हामी सम्पर्कमा छौँ। सञ्चार सम्पर्क पनि छ। आग लागि भयो भने दमकल तयारी हालतमा हामीले चाहिँ दौडाइरहेको हुन्छौँ, त्यो पनि छ। रेडक्रसहरू पनि सक्रिय हुनुहुन्छ। अब यो विपद यस्तो चाहिँ विषय रहेछ, एउटा निकाय एउटा संस्थाले गरेर यो चाहिँ समाधान हुने विषय होइन। यहाँनिर हामीसँग विपद व्यवस्थापन कोष पनि छ, केही सपोर्ट गर्नको लागि त्यो कोषबाट पनि हामी खर्च लेख्ने गर्छौँ भने
शहरी विकास र स्मार्ट सिटीका कुरा गरिरहँदा भरतपुरमा विपद व्यवस्थापनका लागि काम भइरहेको इन्जिनियर सूर्य लामा बताउनुहुन्छ। विपद आउँदा हामी आफैले निर्माण गरेका संरचनाले हाम्रै क्षति नहोस् भनेर सचेत हुनुपर्ने लामाले बताउनुभयो।
भरतपुर महानगरपालिकाले विगत कालदेखि नै एउटा नीति निर्धारण गरेर चाहिँ शहरी विकासको विभिन्न कामहरू गर्दै आइरहेको छ। विपदको क्षेत्रलाई पनि एउटा छुट्टै विधाको रूपमा राखेर हामी अगाडि गइरहेका छौँ र भरतपुरको सन्दर्भमा सबैभन्दा ठुलो विपद अहिले तत्काल देखिएको चाहिँ अब यो रापती नारायणीको चाहिँ बाढी देखिएको छ। अहिले चाहिँ हामी छुट्टै विधाको रूपमा राखेर त्यसमा पनि लगानी गरिरहेका छौँ। हामी चाहिँ दिगो विकासतर्फ अबको योजना नै दिगो विकास हुनुपर्छ भन्नेतर्फ अगाडि बढिरहेका छौँ। त्यस कारणले गर्दाखेरि विकास गर्दाखेरि भोलि विपद सुरक्षित चाहिँ विकास हुनु पर्यो। भोलि विपद आउँदाखेरि भत्किने चाहिँ पुलहरू, भोलि विपद आउँदाखेरि भत्किने बाटाहरू अथवा भवनहरू त्यस्तो खालको चाहिँ हुनु भएन भनेर हामी त्यो हिसाबमा चाहिँ विपदबाट सकेसम्म क्षति न्यूनीकरण हुने र विपद नहुने खालका क्षेत्रमा चाहिँ हामी काम गरिरहेछौँ अहिले। अब सरकारी तर्फबाट बन्ने सार्वजनिक निकायले बनाउने भवनहरू त अब विपद जोखिमबाट मुक्त हुनै पर्छ होइन, नेपाल सरकारको नियमअनुसार हामी त्यही अनुसार काम गरिरहेछौँ भने व्यक्तिगत बन्ने संरचनाहरू पनि त्यही अनुसार हुनुपर्छ। अब केही क्षेत्रहरू महानगरपालिकामा गाभिएका नयाँ गाविसहरू अझै नक्सा पास गरेर आफ्नो भवन बनाउनु पर्छ भन्ने अब थाहा त छ, तर पनि उहाँहरू आउन सकिरहनु भएको छैन। ती क्षेत्रमा बन्ने संरचनाहरू चाहिँ अझै भूकम्प प्रतिरोधी अथवा बन्न सकिरहेको अवस्था छैन।
भरतपुर महानगरपालिकामा अझै सचेतना र अभिमुखीकरण आवश्यक रहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटका फिल्ड इन्जिनियर रोशन घिमिरेको भनाइ छ।
सुरक्षित घर कसरी बनाउने भन्दा भवन संहिता कार्यान्वयन गर्नु पर्यो, त्यही कार्यान्वयन गर्नका लागि एनसेटले दर गरिदिएको बस्ती कार्यक्रम ल्याएको। सचेतना चाहिँ अहिले पुराना वडाहरूमा चाहिँ छ, थप सरले भन्नुभयो अहिले थपिएका वडाहरूमा चाहिँ यही समस्या छ, सचेतना कार्यक्रमहरू थप्न पर्नेछ।
विपद जोखिम न्यूनीकरणका लागि हामी पहिले नै सचेत बन्न जरुरी छ। भूकम्प, बाढी पहिरो, हावाहुरी जस्ता विपद र यसबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारीमा जुटौं।
विजय खबरमा अब पालो व्यापारिक विश्रामको।
हामी कहाँ ओप्पो, भिभो, सामसङ, आइटिएल, टेक्नो, एमआई का ब्रान्डेड मोबाइलहरू पाइन्छ।
मोबाइल मर्मत तथा आइफोन अनलक र सम्पूर्ण ब्रान्ड मोबाइलको सफ्टवेयर पनि हालिन्छ। सम्पर्क नमस्ते मेरो मोबाइल पुलचोक नारायणगढ चितवन गण्डकी विकास ब्याङ्कको भवन प्रोप्राइटर सुरज पौडेल। मोबाइल 9845109977 र 9855536777।
विश्रामपछि फेरि पनि स्वागत छ अब पालो थाकथलो खबरको सहकर्मी अनिता राणा भट्टबाट।
गुल्मीको मुसिकोट नगरपालिकामा रहेको बढीघाट खोलामा निर्माण हुँदै गरेको पक्की पुल ढल्दा 5 घाइते भएका छन्। मुसिकोट नगरपालिकाको वडा नम्बर 3 र 7 सिमानामा पर्ने बढीघाट खोलाको झेडीमा निर्माण हुँदै गरेको पक्की पुल आइतबार ढलान गर्ने क्रममा अचानक बेस भाँचिएर ढल्दा निर्माण व्यवसायी सहित 5 मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। घाइते हुनेहरूमा चितवनका निर्माण व्यवसायी ऋषिराम इटानी, मुसिकोट नगरपालिका का राम बहादुर राणा, रुद्र बहादुर कार्की, गणेश राणा र तुल बहादुर राणा रहेका छन्। नेपाल कम्युनिस्ट पार्टी तनहको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ। नेकपा जिल्ला संयन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो। तनहका 10 स्थानीय तहका 85 वडा मध्ये ब्यासको एउटा, शुक्ला गण्डकीको एउटा वडा बाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुङ्गो लागेको नेकपा जिल्ला संयन्त्रका सदस्य श्री प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। अर्घाखाँसी जिल्लाको नरपानीदेखि भूमिका स्थानको नुवाकोट हटियासम्मको स्तर उन्नति गरिएको मोटर बाटोको नयाँ वर्षको अवसर पारेर यात्रुवाहक बस गुडाएर उद्घाटन गरिएको छ। अघिअघि नगर प्रमुख रेशम थापाको स्कार्पियो, पछि यात्रुवाहक बस नगरपानीदेखि नुवाकोटसम्म आइपुग्दा दर्शनौ स्थानमा फुलमाला साथै अबिली नगर प्रमुख रेशम थापा र वडा नम्बर 9 वडाध्यक्ष नारायण प्रसाद खनाल लगायत अन्य नगरका पदाधिकारी, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा समाजसेवी सँगै चालक शिविर घिमिरेलाई भव्य स्वागत गरेका थिए।
अब केही छोटा खबरहरुको पालो। नयाँ वर्षमा एकै दिन शाश्वत धाममा 50,000 जना भन्दा बढीले अवलोकन गरेका छन्। चौधरी ग्रुपका महाप्रबन्धक मधु पौडेलले नयाँ वर्ष शाश्वत धाममा मनाउने दर्शनार्थीहरुको घुइँचोलाई व्यवस्थित गर्न बिहानदेखि लाइनमा राखेर विशेष व्यवस्था मिलाउनु परेको थियो। यसपटकको वैशाख एकमा एकै दिन यहाँ 50,831 जनाले अवलोकन गरेका हुन्। पश्चिम नवलप्रासीको परासी स्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरूको व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जानकारी दिएको छ। पूर्वी चितवनको खैरेनी नगरपालिकाले नगरभित्रका अपाङ्गता भएकाहरूलाई अपाङ्ग परिचय पत्र वितरण सुरु गरेको छ। हिजो सोमबार नगरपालिकाले 11 जना अपाङ्ग भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभएको छ। काठमाडौँको पुतली सडकमा मुख्य कार्यालय रहेको ग्लोबल एजुकेशन एन्ड माइग्रेसनले आफ्नो शाखा चितवनमा पनि विस्तार गरेको छ। मकवानपुरमा भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा 1 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन् र सुडानमा पूर्व मन्त्रीहरू पक्राउ पर्न थालेका छन्। राष्ट्रपति उमर बसीरलाई पच्युत गरेर सत्ता हातमा लिएको सेनाले बसीर नेतृत्वको सरकारका मन्त्रीहरूलाई पनि पक्राउ गरेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। चितवनमा गुडिरहेको बसमा आफै आग लागि, अतिक्रमण जग्गा जोगाउन गैडाकोटमा प्रदर्शन, नगर प्रमुख पौडेललाई ज्ञापन पत्र बुझाइयो, करको दायरा बढाउन अर्थमन्त्रीको निर्देशन। गैडाकोटको सबै विद्यालयमा एउटै डिजाइनको ड्रेस बनाउन मेयर पौडेलको आग्रह, समयमै विद्यालयले पुस्तक नदी उजुरी गर्न शिक्षा अधिकृत शर्माको निर्देशन। निजी विद्यालयको शुल्क यथावत रहने, चर्को शुल्क लिँदै भरतपुर महानगरका विद्यालय। गैडाकोट चारलाई पूर्ण सरसफा बनाउन अभियान सञ्चालन, घर घरको सरसफा निरीक्षण जारी। कालिका मन्दिर कालिका आश्रमको 9 औं सत्सङ्ग वार्षिक उत्सव सम्पन्न, खैरेनीमा अपाङ्गलाई परिचय पत्र वितरण सुरु। अखिल राप्ती नगर कमिटीद्वारा निजी विद्यालयमा शुल्क वृद्धिको विरोध, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा परासी कारागार व्यवस्थापनमा चुनौती। अवस्था सुनिश्चित विजय एफएम 101.6 र इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत एकैसाथ प्रसारण भइराखेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक राजेन्द्र श्रेष्ठलाई धन्यवाद। हिमा अर्याल बिदा हुन्छु। नमस्कार।
विजय FM 101.6